यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म रमेश टमाटा। शुरूमा प्रमुख समाचार। सत्य तथ्य सूचना सम्प्रेषण गरेर लोकतन्त्र प्रतिको जनविश्वास सुदृढ बनाउन संचारकर्मीलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। वैज्ञानिक र प्राविधिक शिक्षालाई प्रगतिको वाहकका रूपमा अंगीकार गर्ने नीति सरकारले लिएको, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रदेश संरचनालाई अझ बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाको जोड़। र इजरायली आक्रमणमा परि गाजामा मृत्यु हुनेको संख्या 41,000 नाग्यो। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना, मानवाधिकार, विधिको शासन र सामाजिक रूपान्तरणका लागि सामुदायिक रेडियोले निर्वाह गरेको भूमिकाको सराहना गर्दै लोकतन्त्रप्रति जनविश्वास बढ़ाउनु पर्नेमा जोड़ दिनुभएको छ। सामुदायिक रेडियो प्रसारक संघका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिन राष्ट्रपति भवनमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले भूकम्प, कोरोना जस्ता विषम परिस्थितिमा सामुदायिक रेडियोहरूको भूमिका प्रशंसनीय रहेको बताउनुभयो। नागरिकलाई सुसूचित गर्न तथा अभिव्यक्ति स्वतन्त्रता प्रवर्धनमा सामुदायिक रेडियोको महत्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न विज्ञान तथा प्रविधिको उपयोग अपरिहार्य रहेकोमा जोड़ दिनुभएको छ। 12 राष्ट्रिय विज्ञान दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अनुसन्धान र सोचको प्रवर्धनमा लाग्न सबैलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सरकार विज्ञान र प्रविधिलाई मेरुदण्डका रूपमा अंगीकार गर्दै आर्थिक विकास एवं सामाजिक रूपान्तरणको प्रक्रियालाई तीव्र बनाउन अग्रसर रहेको र प्राविधिक विकासलाई उत्पादनको मूल आधार मानेर अगाडि बढ़िरहेको बताउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले प्रदेश संरचनालाई अझै बढ़ी उत्तरदायी र पारदर्शी बनाउनु पर्ने बताउनु भएको छ। पार्टीको कानून विभागले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजना गरेको संविधानको एक दशक कार्यान्वयन र चुनौती विषयक विचार गोष्ठीमा सभापति देउबाले बनिसकेको प्रदेश संरचनालाई हटाउन सक्ने अवस्था नरहेको, बरू बढ़ी उत्तरदायी र पारदर्शी बनाउने गरी सुधार गर्नुपर्ने बताउनुभयो। सभापति देउबाले महिला, दलित, आदिवासी, जनजाति लगायतका समुदायलाई शासन प्रणालीमा सहभागी गराउन पनि समानुपातिक समावेशी सिद्धान्त अझै पनि मुलुकको लागि आवश्यक भएको धारणा राख्नुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले आज सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राको अवलोकन गर्नुभएको छ। राष्ट्रपति पौडेलले जुद्ध शालिगदेखि हनुमान ढोका दरबार क्षेत्र स्थित गद्दी बैठकसम्म पैदल गई जात्रा अवलोकन गर्नुभयो। राष्ट्रपति पौडेललाई काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले स्वागत गर्नुभयो। इन्द्रजात्रा समारोहमा राष्ट्रपति पौडेलले गणेश, भैरव र कुमारीको रथमा दक्षिणा सहित पूजा अर्चना गरी रथ यात्राको शुभारम्भ गर्नुभएको थियो। यस्तै जात्रामा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिलसिन्हा, नेपाल सरकारका मन्त्रीहरू, सांसद, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थित हुनुहुन्थ्यो। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आजको दिन मुख्य रूपमा इन्द्रजात्रा पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलीखेल, दोलखा लगायत स्थानमा मनाइन्छ। कालीगढ़ले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाएका छन्। प्रत्येक वर्ष आश्विन संक्रान्तिका दिन विभिन्न कल कारखानामा भगवानको मूर्ति वा तस्वीर राखी विधिपूर्वक पूजा आराधना गरी दिवस मनाइएको हो। आजका दिन कालीगढ़ले उपयोगमा ल्याउने विभिन्न औजारको पूजा गरेमा धेरै समय टिक्ने, कामका बेला नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास रहेको छ। द्वापर युगमा भगवान कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा भेदद्वारका बनाई लुकाएको धार्मिक विश्वास रहेको छ। यस्तै वास्तुशास्त्र पुस्तकका लेखक एवं अध्येताको सम्झनामा आजको दिनलाई वास्तुविदले वास्तु दिवसका रूपमा समेत मनाउने गर्दछन्। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, एकैछिन विज्ञापन र सन्देश।
हजुर दर्शन,
भाग्यमानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर राम्ररी पुगे, ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो, हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
त पनि एनटीसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटीसी को डे प्याक लिन *14## डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाश पन्त सिंहले राजनीतिक स्थिरता र सरकारको स्थायित्वका लागि संसदका दुई ठूला दलको गठबन्धन बनेको बताउनु भएको छ। नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढ़ीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री सिंहले पटक पटक सरकार परिवर्तन हुँदा उत्पन्न परिस्थितिलाई सहज बनाउन नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउनु परेको बताउनुभयो। उहाँले वर्तमान सरकारले भूकम्प, कोरोना महामारी लगायत कारणले शिथिल बनेको अर्थतन्त्रलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यका साथ काम अगाडि बढ़ाएको उल्लेख गर्नुभयो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले देशमा देखिएका समस्या समाधान र चुनौतीको सामना गर्न नेपाली कांग्रेस र नेकपा एमाले एक ठाउँमा उभिनु परेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित नेपाल पर्वतारोहण संघको 34 वार्षिक उत्सव समारोहमा मन्त्री पाण्डेले अहिले द्वन्द्व र एकअर्काको खुट्टा तान्ने समय नभएकाले सबै मिलेर देशलाई बनाउने बेला भएको धारणा राख्नुभयो। संस्कृति, पर्यटन तथा उड्डयन नीतिमा आवश्यक परिमार्जन र नेपाल वायु सेवा निगमलाई सक्षम बनाउँदै हवाई क्षेत्र सुरक्षित राख्ने विषयमा आउँदो संसद अधिवेशनमा पर्यटन र नागरिक उड्डयनसँग सम्बन्धित ऐन बन्ने र त्यसले पर्यटन क्षेत्र थप चलायमान हुने मन्त्री पाण्डेले आशा व्यक्त गर्नुभयो। कार्यक्रममा पूर्व पर्यटन मन्त्री भीम आचार्यले 10 वर्षमा 1 करोड़ पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन पूर्वाधार विकासमा जोड़ दिन र ठूला विमानस्थल सञ्चालन र नेपाल वायु सेवा निगमलाई सक्षम बनाउन ध्यान दिनुपर्ने आवश्यकता रहेको बताउनुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बिरामीको सुरक्षाका लागि आम नागरिकमा चेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। विश्व बिरामी सुरक्षा दिवसका अवसरमा आज भिडियो सन्देश जारी गर्दै उहाँले बिरामी सुरक्षाको सुनिश्चितता गर्न विद्यमान नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र बिरामीमा हुन सक्ने हानि न्यूनीकरण गर्न सहयोग गर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। गत अक्टोबर 7 हमास विद्रोही समूहले इजरायल सीमा प्रवेश गरी करिब 1200 जनाको ज्यान लिएपछि शुरू भएको इजरायल गाजा युद्धका क्रममा मृत्यु हुने प्यालेस्टिनीको संख्या 41,000 नागेको छ। घटनामा 95,500 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल गाजा युद्धका क्रममा मारिनेमा धेरैजसो महिला र बालबालिका रहे पनि हरेक दिन करिब 32 विद्यार्थीले ज्यान गुमाउने गरेका प्यालेस्टिनी शिक्षा मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हालसम्म 11,000 भन्दा बढ़ी विद्यार्थीले ज्यान गुमाइसकेका छन्।
चालू आर्थिक वर्ष 2081/82 को प्रारम्भिक 2 महिनामा सरकारको बजेट खर्च करिब 7% भएको देखिएको छ। महालेखा नियन्त्रकको कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको 7.39% अर्थात 1,37,55,27,00,000 बराबर बजेट खर्च भएको हो। चालू आर्थिक वर्षका लागि सरकारले कुल 18,60,30,30,00,000 बराबरको बजेट ल्याएको छ। यो अवधिमा चालुतर्फ 7.28% अर्थात 82,98,65,00,000 बराबर खर्च भएको छ। पुँजीगत शीर्षकमा 4.23% अर्थात 14,89,40,00,000 बराबर खर्च भएको छ। वित्तीय व्यवस्था शीर्षकमा 10.8% अर्थात 39,67,22,00,000 रूपियाँ बराबर खर्च भएको छ। यस अवधिमा सरकारले वार्षिक लक्ष्यको 11.52% राजस्व असुली गरेको छ। चालू आर्थिक वर्षका लागि 14,71,62,95,00,000 रूपियाँ बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा 1,69,51,79,00,000 बराबर राजस्व संकलन भएको छ। कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउनु भएको छ। बल्कु स्थित कृषि तथा तरकारी बजारको वार्षिक उत्सव कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले किसानको जीवनमा सकारात्मक परिवर्तन नआएसम्म राज्यले लिएका आर्थिक वृद्धिका लक्ष्य पूरा हुन नसक्ने बताउनुभयो। मन्त्री अधिकारीले कृषि उपजको उत्पादनसँगै बजारीकरणमा किसानले समस्या भोग्न नपरोस् भन्ने चाहना सरकारको रहेको बताउनुभयो। तरकारीमा विषादीको प्रयोग बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै कृषि मन्त्री अधिकारीले विषादी न्यूनीकरण गर्न किसानलाई आग्रह समेत गर्नुभयो। किसानको उत्पादन सहरसम्म ल्याई बिक्रीको व्यवस्था गर्न बल्खुको जस्तै कृषि बजारको आवश्यकता रहेको पनि मन्त्री अधिकारीको भनाई थियो। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष 2081-82 खेतबारी नराखौं बाँझो अन्नबाली फलाउ मिलाई चाँजो पाँजो अभियान सञ्चालन गर्ने भएको छ। सोमबार प्रदेशका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाले प्रदेश सभामा प्रस्तुत गर्नुभएको बजेटमा त्यस्तो कार्यक्रम सञ्चालन गरिने उल्लेख छ। प्रदेशका पहाड़ी भेगमा जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्न तथा बाँझो जग्गाको उपयोग गरी फलफूल तरकारी मसला खेती घाँस खेती लगाउन उक्त अभियान सञ्चालन गरिने मन्त्री थापाले बताउनुभयो। उहाँले प्रदेशमा व्यावसायिक तरकारी खेती र आधुनिक प्रविधि युक्त स्याउ ओखर केरा किवी फलफूलका बगैंचा स्थापना गरिने पनि कार्यक्रममा उल्लेख छ। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि 31,62,98,28,000 बजेट ल्याएको छ। मनकामना केबुल कार मंगलबारदेखि नियमित रूपमा सञ्चालनमा आएको छ। मनकामना दर्शन प्रणालीद्वारा सञ्चालित नेपालको पहिलो केबुल कार अब डिजिटल प्रविधिमा रूपान्तरण भई सञ्चालनमा आएको हो। स्तरोन्नति र मुख्य तारको लट्ठा समेत फेर्नका लागि गत असार 31 गतेदेखि केबल कार सेवा बन्द गरिएको थियो। 26 वर्षदेखि एनालग प्रविधिका माध्यमबाट सञ्चालन हुँदै आएको मनकामना केबुल कार डिजिटल प्रविधिमा रूपान्तरण गर्ने कार्य सम्पन्न भएको मनकामना दर्शन प्रणालीका नायब महाप्रबन्धक उज्जवल शेरचनले जानकारी दिनुभयो। अस्ट्रियाको डोपल मेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रूपान्तरण गर्ने काम सम्पन्न भएको उहाँले उल्लेख गर्नुभयो। नवलपरासी जिल्लाको सुनवल नगरपालिका 2 3,000 मेट्रिक टन क्षमताको शीत भण्डार निर्माण गरी सञ्चालनमा ल्याइएको छ। संघीय स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा शीत भण्डार निर्माण गरिएको सुनवल नगरपालिका कि अध्यक्ष विमला अर्यालले जानकारी दिनुभयो। 1.5 बिघा जग्गामा 5 चेम्बर सहितको शीत भण्डारमा 19,42,00,000 लगानी गरिएको छ।
आर्थिक समाचारको साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशरथ रंगशालाको काम छिटो भन्दा छिटो सम्पन्न गरेर हस्तान्तर गर्ने कोशिशमा रहेको बताउनुभयो। मंगलबार काठमाडौँमा आयोजित राष्ट्रिय अन्डर 17 र अन्डर 20 टोलीलाई विदाई कार्यक्रममा युवा तथा खेलकुद मन्त्री चौधरीले दशरथ रंगशालाको कुरा चर्चामा आइरहेकोले छिटो भन्दा छिटो रंगशाला हस्तान्तरण गर्ने कोशिशमा रहेको बताउनु भएको हो। कमी कमजोरीलाई सुधार गर्दै आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिँदै खेलकुद मन्त्री चौधरीले गौरव गर्न लायकको इतिहासलाई आधार बनाएर खेल्न र आफ्नो क्षमता प्रदर्शन गर्न शुभकामना दिनुभयो। साफ अन्डर 17 च्याम्पियनशीप 2024 लागि भुटान जाँदै गरेको राष्ट्रिय यु 17 टोली र एसियन कप यु 20 छनौटका लागि ताइपिन जाँदै गरेको राष्ट्रिय यु 20 टोलीको विदाई गरिएको छ। नेपाल पुलिस क्लबले मालदिप्स जारी काभा महिला भलिबल क्लब च्याम्पियनशीपमा तेस्रो खेलमा पनि जित निकालेको छ। पुलिसले तेस्रो खेलमा मंगलबार ताजिकिस्तानको डायमेन्ड भलिबल क्लबलाई पराजित गरेको हो। मालदिवसको मालेमा भएको खेलमा डायमेन्डमाथि पुलिसले 3-0 सोझो सेटमा जित निकालेको हो। पुलिसले पहिलो खेलमा उज्बेकिस्तानको हुमो क्लब र दोस्रो खेलमा श्रीलंकाको श्रीलंकन एयरफोर्सलाई समान 3-0 सेटमा नै पराजित गरेको थियो। पुलिसले 9 जोडेको छ। नेपालको लीगको विजेताका रूपमा पुलिसले क्लब च्याम्पियनशीपमा भाग लिएको हो। लीगको पुलिसले बिहिबार मालदिवसको क्लब तथा शुक्रबार सोमो चरणको अन्तिम खेल खेल्नेछ। एन्फा महिला लीगमा विभागीय टोली नेपाल एपीएफ क्लबले अपराजित यात्रालाई 6 खेलसम्म पनि कायम राखेको छ। सातो बाटो स्थित अखिल नेपाल फुटबल संघ एन्फाको मैदानमा मंगलबार एपीएफले संकटा क्लब विरूद्ध 3-0 गोलको जित निकाल्यो। 5 जितसँगै 6 16 अङ्क जोडेको एपीएफ शीर्ष स्थानमा कायम छ। तेस्रो हार बिहोरीको संकटा समान खेलबाट 5 साथ 7 स्थानमा छ। एपीएफलाई जित दिलाउन सरू लिम्बु अनिता केसी र सविता राणा मगरले गोल गरे।
अब मौसम। आगामी 24 घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार फेरि एकपटक। सत्य तथ्य सूचना सम्प्रेषण गरेर लोकतन्त्र प्रतिको जनविश्वास सुदृढ बनाउन संचारकर्मीलाई राष्ट्रपति रामचन्द्र पौडेलको आग्रह। वैज्ञानिक र प्राविधिक शिक्षालाई प्रगतिको वाहकका रूपमा अंगीकार गर्ने नीति सरकारले लिएको प्रधानमन्त्री केपी शर्मा ओलीको भनाई। प्रदेश संरचनालाई अझ बढ़ी उत्तरदायी र पारदर्शी बनाउन पर्नेमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको जोड़ र इजरायली आक्रमणमा परि गाजामा मृत्यु हुनेको संख्या 41,000 नाग्यो। हवस् त, राति 9 बजेको समाचार सकियो, 10 बजे हिन्दी भाषामा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।